بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. بس ہماری چھٹی فصل میں نیاز بدین میں چل رہی تھی. عرض کیا تھا کہ یہ فصل چند سوالوں کا جواب دیتی ہے. وہ یہ کہ دین انسان کی کون سی زندگی کے اندر نقش ادا کرتا ہے. چونکہ انسان دو جنبے رکھتا ہے اپنی زندگی میں, ایک اس کا فردی جنبہ ہے اور ایک اس کا اجتماعی جنبہ ہے. انسان اپنے کون سے جنبے میں دین کی طرف رجوع کرے, اس کی مختلف ضروریات ہیں, فردی اعتبار سے بھی ہیں اور اجتماعی اعتبار سے بھی ہیں. آیا اپنی مشکلات یا حاجات یا ضروریات جو فردی ہیں ان کو پورا کرنے کے لیے دین کی طرف رجوع کرے, یا اجتماعی جو ضروریات ہیں ان کو بھی پورا کرنے کے لیے دین کی طرف رجوع کر سکے. اور دین, یا اس کو اس طریقے سے بھی بعضوں نے تبیین کیا ہے کہ دین, آیا خود دین بتاتا ہے کہ میں انسان کے کون سے جنبوں کا پاسخگو ہوں, یا فقط فردی جنبے کا پاسخگو ہوں یا اجتماعی جنبے کا بھی ہوں. بہرحال تبیین جیسے بھی ہو, سوالات یہی ہیں کہ انسان کو دین کی کیا ضرورت ہے, کیوں دین کی طرف جانا ہے. آیا فردی ضروریات پوری کرنے کے لیے فقط دین کی ضرورت ہے, یا نہ فردی کے ساتھ ساتھ اجتماعی ضروریات کو بھی دین تامین کرتا ہے, اور دین کے علاوہ یہ ضروریات تامین بھی نہیں ہو سکتی. بعض ایسی ضروریات ہیں کہ جو اساسی ترین ہیں انسان کے اندر, کہ جو دین کا اگر کوئی معتقد نہ ہو اور دین کی طرف رجوع نہ کرے تو یہ ضروریات بھی پوری نہیں ہو سکتی. فردی ضروریات جو مہم ترین تھی وہ پچھلے درس میں آپ کی خدمت میں عرض ہو گئی ہیں مفصل. آج اجتماعی زندگی کے اندر ان دین کیا نقش رکھتا ہے اس کی مختلف ضروریات کو ذکر کرتے ہیں. پہلی ضرورت جو یہاں پر انہوں نے ذکر کی ہے وہ یہ کہ دین وحدت کو برقرار کرتا ہے. مثلاً آپ اگر دین کی طرف رجوع کریں تو وہاں پر آپ کو واضح طور پر یہ ملے گا کہ مثلاً قرآن کی آیات اس بات کی طرف اشارہ کر رہی ہیں کہ وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا, وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا. اس آیت کا مفاد فردی زندگی کے ساتھ مربوط نہیں ہے بلکہ اجتماعی زندگی کے ساتھ مربوط ہے. اور اس آیت کا مفاد کیا ہے کہ آپ سب کیا کرو, ایک واحد کے طور پر زندگی گزارو. رسی خدا کی یعنی جو دین الہی ہے اس کو پکڑے رکھو اور ایک بن کر. بعض مفکر جو ملحد ہیں اور دین کے قائل نہیں ہیں انہوں نے آ کر کوشش کی ہے کہ دین کو تفرقہ پھیلانے والا عنصر شمار کیا جائے. مثلا ڈیوڈ ہیوم آ کر کہتا ہے کہ اگر یکتا پرستی کے قائل ہوں تو تفرقہ پیدا ہوتا ہے, लेकिन अगर बुत परस्ती के कायल हो जाओ यानी शिर्क के कायल हो जाओ तो उस वक्त क्या है, तफरका नहीं होगा। क्यों? इस वजह से कि जब आप शिर्क के कायल हैं तो हर कोई अपने खुदा की इबादत कर रहा है। जब आप अपने खुदा की इबादत कर सकते हो, आप अपनी इबादत के, मैं अपने खुदा की इबादत कर सकता हूं आजादी के साथ, तो आपस में कभी तनाजो नहीं होगा हमारा। लेकिन अगर मैं आकर कहूं कि नहीं, फकत खुदा एक है, उसी की इबादत करनी है, और वो खुदा भी वो जो है कि जिसका मैं मौतकिद हूं, तो जो बाकी खुदाओं के कायल हैं वो फिर क्या करेंगे, मानेंगे आपकी बात? नहीं मानते, झगड़ा हो जाएगा। तो डेविड ह्यूम तकरीबन इस तरीके से आया आकर इस दीन को आमिले तफरीका माना है। या मसलन बाज आकर कहते थे जो फरिश्तगाने इलाही हैं, नाउज़ु बिल्ला, ये क्या है, ऐसे शैतान हैं कि जो जिन्होंने आकर क्या किया है, तफरका पैदा किया। क्योंकि दीन इलाही को यही फरिश्ता लेकर आता था, जिब्राइल। इसी वजह से कुरान ने इशारा भी किया है कि यहूदी क्या थे, यहूदियान क्या थे, सदर इस्लाम के जिब्राइल के मुखालिफ थे। क्यों मुखालिफ थे? क्योंकि जिब्राइल दीन लेकर आता था, तो वो उसके मुखालिफ बन गए कि ये उदूब हैं, कुरान की आयत है जिब्राइल के। फरिश्तों
क्या कहते हैं,
हाँ,
फरिश्तों तो
तफरका फैलाने वाले ना, इख्तलाफ फैलाते हैं। लेकिन ये तो थे वो मुलहिद के जो इस तरीके, लेकिन इन्हीं मुलहिदों के अंदर के जो दीन के कायल नहीं थे, जो खुदा के कायल नहीं थे, वो इस बात के भी कायल हो रहे हैं कि दीन असलन वाबस्तगी ईजाद करता है। जैसे हम पहले मनशाए दीन के अंदर डोरकीन का ये नजरिया पढ़ के आए हैं, इसने क्या कहा था, इसने ये कहा था कि दीन वही जामिया है। क्यों? इस वजह से कि जामिया को बरकरार रखने के लिए जितने लवाजमात हैं, जो भी इल्जामात हैं, उसके पाबंद होता है इंसान। जामिए को क्या करता है, मुकदम करता है इंसान अपनी जिंदगी के ऊपर। इससे वो नतीजा ये लेता है कि दीन क्या है, वही जामिया है। तो अब मालूम हुआ कि इस डुरकिन के नजरिए के मुताबिक क्या है, जामिया इंसान के अंदर हमबस्तगी पैदा करता है, वहदत बरकरार करता है। इनके शवाहिद एक तरफ और हमारे दीन की सरी नुसूस एक तरफ, साथ मिलाएं, साबित हो जाता है कि दीन आमिले तफरीका नहीं है बल्कि आमिले वहदत है। इसी तरीके से वेल ड्यूरेंट मारूफ है, इसने भी आकर ये कहा है कि अगर दीन के कायल ना हो, यानी दीन आकर क्या करता है, तबकाती जंग से माने बनता है। अगर दीन ना हो तो इंसानों के दरमियान तबकाती जंग हो जाएगी, एक तबका दूसरे तबके के साथ जंग के ऊपर उतर आएगा। लेकिन दीन है कि जो इस तबकाती जंग के से माने हैं, यानी वही तकरीबन वहदत की तरफ लेकर जाते हैं। और फिर उन्होंने शवाहिद जिक्र किए यहां पर शरीयत से कि जो काबिले मुताला है। इसके बाद दूसरी जो नियाज तामीन करता है दीन और नक्श रखता है इंसान की जिंदगी में, वो क्या है, अदालत। आप मसलन देखते हैं कि मसलन आज की मिसदाकी हम बात करते हैं कि अमेरिका एक सदी या इससे भी ज्यादा इसको हो गया है पूरी दुनिया के ऊपर हुकूमत कर रहा है, और जहां भी ये गया है इसने जुल्म किया है। वहां पर आप देखें हिरोशिमा और नागासाकी के अंदर क्या किया उसने, एटम बम फेंका और कितने लोगों को जो है वो कत्ल कर दिया। इराक हो, अफगानिस्तान हो, पाकिस्तान के अंदर क्या कुछ हो रहा है, सूर्या के अंदर इस वक्त क्या हो रहा है, जुल्म और सितम के इंतहा हो चुकी है। और आमिल कौन है उसका, ये अमेरिका। اب یہ جو اتنے ظلم ہو رہے ہیں اور ابھی تک ظالم نے اپنا سزا نہیں بھگتی، کیونکہ ظالم کو اپنا سزا ملی ہے، ظالم ہے نہیں ہو رہا، تو یہ مظلوم عدالت خواہی کہاں سے انتظار رکھیں گے؟ ظاہری طور پہ نظر آ رہا ہے کہ اس پر ظلم ہو رہا ہے اور ظالم کو سزا ملنی چاہیے، لیکن اس دنیا میں ظالم کو سزا ہی نہیں ملتی. مثلا ایک بادشاہ نے زندگی کی ساری زندگی ظلم کرتا رہا، پھر مر گیا. کون دے اس کو سزا؟ جب تک دین کی تفسیر کو تبیین نہ کریں، انسان کبھی نہ امید کبھی امید پیدا نہیں کر سکتا. دین ہے جو آ کر اس آئیڈیالوجی، اس نظریے اور تفسیر کو بیان کرتا ہے کہ مرنے کے بعد اصل دنیا ہے، اور اگر اس دنیا کے اندر کوئی ظالم اپنی فریبکاری کی وجہ سے، اپنی قوت کی وجہ سے، اپنی طاقت کی وجہ سے سزا سے بچ سکتا ہے، موت کے بعد والی زندگی اصلاً خدا نے کسی کے ہاتھ میں نہیں دی ہے. وہاں پر حتماً جو ہے وہ عدالت لگے گی اور وہاں پر انصاف ہوگا. تو اگر یہاں اس دنیا میں کوئی مظلوم واقع ہو رہا اور اپنی زندگی میں کبھی بھی اس کو اصلاً موقع نہ مل سکے کہ میں ظالم سے اپنا انتقام لے سکوں، انصاف لے سکوں، اور ظالم کو ظلم کے کٹہرے میں، عدالت کے کٹہرے میں کھڑا کر کے اس کو سزا دلوا سکوں، اگر یہ اس کو امید بھی نہ ہو کہ دنیا میں یہ کام ہوگا، لیکن پھر بھی پر امید رہتا ہے، کہتا ہے اگر اس دنیا میں نہ صحیح تو آخرت میں صحیح.
اگر آخرت میں سب کو شامل ہیں تو پھر اور نمرود اور شداد ان کو بھی سزا اس پر نہیں ملی.
سزا اس
ظاہرن جو ان پر آفت آئیں اور
موت آئی ہے، فقط ان کو سزا تو نہیں ملی، ان کو
وہی اپنی قوم کے ساتھ جو
غرق ہو گیا، وہی موت کا ایک سبب بنا ہے، مر گیا. مثلا ابھی اس نے جو اتنے عرصے سے جو ظلم کیے تھے، ان ظلموں کا حساب غرق ہونا تو نہیں ہے؟ جیسے مثلا وہ کہتے ہیں نا کہ بعض اوقات ہمارے اس محاوروں کے اندر بھی ہے، جس نے زیادہ ظلم کیا ہو کہتے ہیں اس کو گولی نہیں مارنی، گولی ایک گولی لگے گی مر جائے گا، اس ہمیں جو اتنی اذیتیں دی ہیں اس کو اذیت دے دے کے مارتے ہیں. یعنی انصاف یہ ہے کہ تقاص جو حقوق ضائع اس نے کیے ہیں وہ حقوق پورے کرے اس کے. اور قیامت والے دن یہ انصاف کی عدالت جو ہے وہ لگے گی اور انصاف ملے گا ہر اعتبار سے. تو جو مظلوم ہے، جو ضعیف ہے، اس کے دل میں ہمیشہ امید رہے گی کہ حتماً میرا انتقام لیا جائے گا، اگر اس دنیا میں نہ صحیح تو آخرت کی. اب یہ تفسیر اگر موجود نہ ہو تو انسان کی زندگی مثلاً برباد ہو جاتی ہے، نا امید ترین انسان ہو جاتا ہے، کبھی زندگی میں اپنی زندگی کرنے کے پیچھے نہیں ہوتا، زندگی کو ایک جہنم سمجھتا ہے اپنے لیے. آپ مسلمانوں میں بھی دیکھ لیں کہ جن کی دید دین والی نہ ہو بلکہ مادی پرستی کی دید بن چکی ہو، اگرچہ مسلمان ہیں نام کے، ان سے جا کے جب ان کے اوپر ظلم آتا ہے تو ہم تحمل نہیں کر پاتے اور پھر کہتے ہیں یہ زندگی ہماری کیا ہے، جہنم بنی ہوئی ہے مثلا، اس طریقے سے تعبیر کراتے ہیں. لیکن کوئی دین کی صحیح تفسیر پر ایمان رکھے، قبول کر لے، تو اس کی اس زندگی میں آرامش آ جاتی ہے، اس کو یقین ہوتا ہے کہ ایک نہ ایک دن عدالت میں مجھے انصاف ملے گا. اور اس عدالت خواہی کے اوپر تمام ادیان جو ہیں وہ، چاہے وہ تورات کے ذریعے ہو، انجیل کے ذریعے ہو، زبور ہو، یا جو بھی ہو، جتنی بھی کتب نازل ہوئی ہیں، ان کا محتوا کیا ہے؟ یہی عدالت خواہی کا ہے. تیسری جو چیز یہاں پر ذکر کرتے ہیں وہ یہ کہ تضمین نشاط و پویائی، یعنی انسان کی زندگی میں نشاط اس دین کی وجہ سے آتی ہے، تر و تازگی، इंसान के अंदर ईजाद होती है। मतलब इसमें क्या बयान करना चाहते हैं, ये बयान करें, मतलब कार्ल मार्क्स का जो नजरिया था और वहां पैदाइश दीन के अंदर पढ़ के आए हैं मंशा दीन के बारे में, उसने क्या कहा था कि दीन तदखीर है, मवाद मुखद्दर है जामे के लिए। क्यों? इस वजह से कि दीन को बादशाहों ने खल्क किया है किसके लिए, ताकि इनको मुहार कर सकें, इनको ऐसी तफासीर करके दी है दीन के अंदर से कि वो जब ये सुनते हैं तो ठंडे पड़ जाते हैं और कभी हुकूमत के खिलाफ क्याम नहीं करते। तो अब वो क्या करता था, दीन को क्या मवाद मुखद्दर नशे आवर चीज समझता है कि अगर ये दे दी जाए तो वो अपने दर्द भी क्या है भूल जाते हैं, अपने ऊपर हुए जुल्म भी क्या हो जाते हैं भूल जाते हैं। तो अब ये कहता है कि दीन चूंकि कजा व कदर को मतरा करता है, कजा व कदर का माना जाहिरी क्या करते हैं हम लोग, मसलन जो कुछ भी है खुदा ने लिखा हुआ उसी के मुताबिक हमने क्या करनी है, जिंदगी गुजारनी है। अब किसी के ऊपर जुल्म आ जाए कहते हैं तकदीर यही थी, कोई जालिम बन जाए कहते हैं तकदीर यही थी, कोई गलत काम कर बैठे कहते हैं तकदीर यही थी। अब इस कजा व कदर को इस तरीके से तफसीर करते हैं कि हर चीज की तौजीह करते हैं, चाहे जुल्म कोई कर रहे तब भी तकदीर है, चाहे मजलूम बन रहे तब भी तकदीर है, या कोई और काम करे तब भी तकदीर है, तकदीर इलाही के जिम्मे लगाकर काम करते हैं। तो कार्ल मार्क्स कहता है यही एतिकाद बे कजा व कदर इंसान को क्या करता है, वो क्या कर देता है, सुस्त कर देता है, नशई बना देता है। जिसमें नशई इंसान अगर नशा करने लग जाए तो कभी तरक्की याफ्ता काम कर सकता है, नहीं कर सकता। कार्ल मार्क्स कहता था ये नशा आवर है दीन, इंसान को नशे में डाल देता है और जामिया जो तरक्की से रुक जाता है। लेकिन दुरुस्त क्या है, हमारे दीन जो है वो एक आलम आमिल तदखीर नहीं है बल्कि आलम निशात है। दीन का जो कायल हो जाता है वो सही दीन की तफसीर उसको जहन के अंदर आ जाए और दीन को मान ले, न सिर्फ ये कि जामिया अकम मानदा नहीं होता बल्कि तरक्की के ऐसे मकाम पर पहुंचता है कि इंसान उसको तसव्वुर भी नहीं कर सकता। मतलब कजा व कदर की दुरुस्त तफसीर भी नहीं की गई है। कजा व कदर का माना ये थोड़ा है ना जो कुछ कर रहा हूं खुदा की वजह से कर रहा हूं, खुदा ने चूंकि मेरे लोहे तकदीर में लिख दिया है कि ये काम होना है तो मैं लिहाजा करना है, कजा व कदर नहीं है ये जबर है। मसलन मौला अली जो है वो एक दफा एक दीवार के साए में खड़े थे, दीवार गिरने वाली थी, मौला अली उस दीवार को जब देखा कि गिरने वाली है जल्दी से भाग के क्या कि दूसरी तरफ चले गए। तो एक आदमी वहां खड़ा हुआ था, उसने कहा कि तुमने क्यों जो है वो कजाए इलाही से फरार किया है, कजाए इलाही से क्यों फरार किया तुमने? मौला अली ने कहा कजाए इलाही, मैंने कजाए इलाही से फरार करके कहां गया हूं, कदर इलाही की तरफ गया। अब ये कलाम की अलग बात है, कजा व कदर किस तरीके से तब्दील होना, मैं उसकी तरफ नहीं जाता, वो इल्मे कलाम की जो कजा व कदर की बातें हैं वहां पर मुफस्सल आपने पढ़ा भी और पढ़ेंगे भी। मुझे कहते हैं कि अफिर्रु मिन कजा इल्लाह इला कदर इल्लाह, मैंने कजा इलाही, अगर कजा इलाही क्या है कि अगर मैं यहां खड़ा रहता तो मरना था, मैंने कजा यही बननी थी मेरी, लेकिन मैं यहां से फरार करके कहां चला गया हूं, कदर इलाही में चला गया हूं, यानी मैंने अपना दिफा यानी वहां चला गया, अपनी तकदीर दूसरी तरीके से लिख दिया कि यहां खड़ा होता मर जाता, जिंदगी खत्म हो जाती, लेकिन यहां से फरार करके दूसरी जगह गया हूं, मेरी जिंदगी जो है वो बच गई है। और यही कजा व कदर इलाही है, ना ये कि कजा व कदर इलाही है कि मैं यहां खड़ा हूं खड़ा रहूं, अब मरना है तो मरना ही है, मतलब बंदे कह रहे मौत आई तो मर जाऊंगा, ना आई तो ना सही, खड़ा रहो यहीं पर, मुझे छत गिरने वाली यहां बैठे रहे, क्या जी मौत तो लिखी हुई है, अगर लिखी हुई तो मर जाएंगे, वो बाहर भी जाए तो मर जाएंगे, अगर नहीं लिखी हुई तो फिर छत भी हमारे ऊपर गिरे तो हम नहीं मरेंगे। तो कजा व कदर थोड़ी है ये, खुदा ने इख्तियार दिया इंसान को, खुदा ने तकदीर बनाने का इंसान को इख्तियार दिया हुआ है, अब छत गिरती देखे भागो, और अपनी जान जो है वो बचाना कजा व कदर जा पर नहीं है, कजा व कदर इलाही इख्तियार के साथ है, उसका एक अपना माना है। लिहाजा ये माना भी कजा व कदर इलाही का जो है उसने सही बयान नहीं किया। और ये जो बात इसने की थी कि दीन के अगर कायल हो जाए तो अकब मांदगी व पस्त मांदगी के अंदर इंसान चला जाता है, ये भी गलत है और मिसदाक उसके रोशन मौजूद है हमारे पास। जामिया दीन जो है वो जामिए को हरकत देता है, निशात देता है, तरक्की की तरफ लेकर जाता है और ऐसे उसूल बताता है कि जिन पर अमल करके इंसान अपने जामिए को तरक्की की बुलंदियों तक ले जाता है। चौथा जो मतलब यहाँ जिक्र करते हैं वो हमें दीन की जरूरत है इज्तिमाई पहलू में, वो क्या है? फजाइले अखलाकी की पुश्तबानी करता है। क्या करता है? मसलन फजाइल अखलाकी अगर कोई दीन का कायल ना भी हो फिर भी क्या है उसके अंदर मौजूद होते हैं। मसलन आप क्या करते हैं, झूठ को बुरा समझते हैं और सच बोलने को अच्छा समझते हैं। अब आया सच बोलना दीन के साथ खास है या बगैर दीन वाला भी सच बोलता है? बगैर दीन वाला भी सच बोलता है, क्योंकि सच बोलने की अच्छाई को अकल दर्क करती है और अकल किसी दीन के साथ खास नहीं है। कोई दीन भी हो तो वो कहता है जामिया उस वक्त दुरुस्त होगा, उस वक्त तरक्की करेगा कि जब इंसान क्या हो फर्दी जिंदगी में भी सच्चा हो और जामिया वाली जिंदगी में भी सच्चा हो। सच को मानते हैं फिर कहते हैं दीन क्या करते हैं फजाइल अखलाकी में, दीन आकर अंगीजा कवी करता है इन फजाइल अखलाकी को इजरा करने के अंदर। पुश्तमानी यानी ये माना है कि फजाइल अखलाकी अगरचे मुमकिन है बाज फजाइल अखलाकी बगैर दीन के भी इंसान के अंदर मौजूद हो, लेकिन जो दीन का कायल नहीं है और फजाइल अखलाकी का मोतकिद है मुमकिन है उसके अंदर अंगीजा जईफ हो इजरा करने के लिए, और दीन का जो कायल है उसके अंदर अंगीजा क्या हो शदीदतर हो कवीतर हो उससे। तो लिहाजा इस एतबार से दीन के अगर कायल होते फजाइल अखलाकी के पुश्तबानी भी कवी हो जाती है। मसलन जब वो आकर ये देखेगा कि अगर मैंने सच ना बोला तो मुझे सजा मिलेगी, अगर मैंने फुलां काम ना किया तो मुझे सजा मिलेगी, अगर मैंने फुलां ने काम किया तो मुझे इतनी जजा मिलेगी, तो इंसान के अंदर अंगीजा जार होता है। अब जो दीन का कायल नहीं है उसको इतना तो पता है कि अकल कहती है कि सच बोलो, लेकिन कभी कहता है चलो मेरी मनफ़ैत नहीं है इसके अंदर सच नहीं बोलता। अब उसने जामे उर्फी तौर पर तो खता की है उसके जहन के अंदर, लेकिन अब उसको पता है कि मुझे सजा तो नहीं मिलेगी, लेकिन जो दीन का कायल हो उसको पता है अगर झूठ बोला तो दूसरी दुनिया में जाकर इसकी जजा भी दे लेनी है मैंने, तो इसके अंदर अंगीजा ज्यादा होगा सच बोलने का या उसके अंदर के जो फकत अकल के जरिए कायल हो रहा है और दीन के बगैर काम कर रहा है। वाजह सी बात है कि जिसको पता है मैं झूठ बोलूंगा तो जूतियां पड़ेंगी और सच बोला तो मुझे जजा मिलेगी और इनाम ज्यादा मिलेगा, तो इंसान के अंदर अंगीजा ज्यादा होता है। शेर मुतहरी की इबारत बड़ी प्यारी नकल करते हैं, बशर वाकिअन दो राह बिश्तर ना दारद, इंसान के सामने दो रास्ते हैं इससे ज्यादा नहीं है, या बायद खुद परस्त व मनफात परस्त बाशर, खुद परस्ती ही उसके अंदर मनफत अपनी मनफत सोचता है मेरे नफे में जो चीज है मैं वो करूंगा चाहे वो दुरुस्त हो चाहे वो गलत हो, वह बेहिच महरूमियत ही तस्लीम ना शबद, वो कहता है कि मैंने बस अपने साथ जो मरबूत मनफी मनफत वाली चीजें फायदे वाली चीजें मैंने हासिल करनी है, मैं किसी महरूमियत को कबूल नहीं कर सकता। पैसा चाहिए मुझे मसलन, अच्छा घर चाहिए मुझे और पता नहीं क्या क्या है मुझे, हर कोई महरूमियत मेरे अंदर ना हो उसको कहते हैं मनफत तलब। ये एक तो सूरत आल है, या बायद खुदा परस्त बाशद व महरूमियत हाई रा के बेउनवान अखलाक मुतहम्मिल मी शवद महरूमियत न मी शमारत, यानी खुदा परस्त अगरचे दुनिया के अंदर बाज चीजों से महरूम होता है لیکن چونکہ خدا پرست ہے اور آخرت پر ایمان رکھتا ہے دین کی وجہ سے اور جزا و سزا کا قائل ہے، ان محرومیت کو محرومیت شمار نہیں کرتا. مثلا دین نے کہا ہے کہ فلاں طریقے سے پیسہ نہ کماؤ، لیکن اس طریقے سے پیسہ بھی زیادہ آتا ہے. اب ظاہری دنیا کے اعتبار سے وہ محروم ہے اس پیسے سے، لیکن وہ محرومیت ہی شمار نہیں کرتا کہ دین اجازت نہیں دے رہا اس کو، مثلا محرومیت نہیں سمجھتا اس کو. اصل دید عوض ہو جاتی ہے انسان کی. اگر دین کا قائل نہ ہو وہ کہے گا میں محروم ہو گیا اس منفعت سے، لیکن دین کے قائل ہونے والا کہتا ہے اصلا میری وہ حق نہیں ہے، میرا طریقہ نہیں ہے ادھر جانے کا، دین نے چونکہ اجازت نہیں دی، بس محرومیت معنی نہیں رکھتی. محرومیت تب ہوتی، حق ہوتا ہے لیکن ملتا نہیں ہے، لیکن بندہ اپنا حق ہی نہیں سمجھتا اس کو، محرومیت بھی نہیں ہوگی وہاں پر. یا مثلا اگر محرومیت ہے بھی صحیح تو اس کو جبران پذیر سمجھتا ہے کہ ابھی نہیں مل رہا، ٹھیک ہے خدا دے گا مجھے، دنیا میں دے دیا تب، آخرت میں دیا تب، اس کے اندر زندگی میں کوئی مشکل پیش نہیں آئے گی. آخر جو یہاں پر مطلب ذکر کرتے ہیں اجتماعی زندگی کے لیے، وہ یہ ہے کہ روابط اجتماعی کو منظم کرتا ہے دین. چونکہ عرض کیا تھا کہ انسان مدنی ان بتبع ہے، اجتماعی اس نے زندگی گزارنی گزارنی، اور یہ بھی عرض کیا تھا کہ اگر اجتماعی زندگی گزارے، ہر انسان کا اپنا سلیقہ ہے، اپنی منفعت ہے، تو منافع جب آپس میں ٹکرائیں گے تو مشکلات کھڑی ہوں گی. ان منفعت کے ٹکراؤ کو کیسے مہار کیا جائے، اس کے لیے قانون چاہیے. دین کی ضرورت میں ہم نے یہی دلیل لے کر آئے تھے، قانون چاہیے. قانون کون واضح کرے گا؟ اور عرض کیا تھا اس کے ادلہ ذکر کیا اس میں، کہتے ہیں دین آ کر یہ جو ارتباط ہے اجتماعی ہے ان کو منظم کرتا ہے. دین جو ہے وہ انسان کی سیاسی زندگی، یعنی اجتماعی زندگی، وہی سیاسی زندگی کو تأمین کرتا ہے. دین اور سیاست آپس میں کبھی جدا نہیں ہو سکتے. اس مورد میں آ کر اب اختلاف ہے ہمارے خود مسلمانوں کے درمیان کہ آیا واقعاً دین سیاسی برنامہ رکھتا ہے، قوانین سیاسی اپنے اندر رکھتا ہے، حکومت کی تشکیل کا برنامہ رکھتا ہے تاکہ ہم دین کے ان قواعد کے ذریعے حکومت اسلامی قائم کریں اور پھر اس کے مطابق جو وہ زندگی گزاریں، یا نہ دین فقط فرد کے ساتھ یا بعض اجتماعی کام جو سیاست کے ساتھ مربوط نہیں ہے اس کے ساتھ ہے، لیکن سیاست و حکومت قائم کرنا یہ دین کی طرف سے نہیں ہے، وظیفہ نہیں ہے، دین نے ہمارے اوپر وظیفہ قائم نہیں کیا. اس میں آپ دیکھیں ولایت فقیہ کی بات میں آگے آپ دیکھیں گے جو بعض مخالفین ہیں وہ یہ نظریہ مثلا دیتے ہیں. یہاں کے مثلا جو روشن فکر ایک ان کا ہے مہدی بازرگان بھی معروف تھا اس دو اوائل انقلاب میں، وہ یہ نظریہ دیتا ہے اسی طریقے سے مثلا، اور ان کے دوسرے وہ کیا کہتے ہیں. اچھا آپ جواب، ہم جواب میں کیا کہتے ہیں، ہم کہتے ہیں بابا آئمہ نے، پیغمبر نے حکومت قائم کی ہے، اگر دین کا برنامہ نہ ہوتا سیاسی اعتبار سے تو پھر پیغمبر مدینے میں حکومت کیوں قائم کرتے. وہ جواب دیتا ہے آگے سے، وہ کہتا ہے کہ چونکہ مردم نے چاہا تھا کہ کیونکہ حکومت تو عثمان ہونی ہونی ہے، مردم نے جمع ہو کے پیغمبر پر اکتفا کر لیا کہ ہماری حکومت جو بنے گی اس کا سربراہ کون ہو، پیغمبر ہو. بس وہاں ڈیموکریسی تھی نہ کہ دین، کہ دین کی وجہ سے پیغمبر نے قیام کیا، حکومت قائم کی اور پھر اللہ کی طرف سے نمائندہ بن کے حکومت اسلامی کا. نو، پیغمبر نے اپنا دین پہنچایا، لوگوں نے اس کے مطابق زندگی بسر کرنا شروع کری اور پھر بعد میں کہا کہ اب اجتماعی کام کے لیے چونکہ قانون چاہیے، حکومت چاہیے، نظم چاہیے، اس نظم کا ہم کیا کرتے ہیں، مسئول کس کو بنا دیتے ہیں، پیغمبر کو بنا دیتے ہیں. دین کی وجہ سے کام نہیں کیا انہوں نے، مردم کی وجہ سے حکومت کو قبول کیا اور حکومت چلائی. آگے جواب کیا ہے اس کا ہمارے پاس؟ جواب یہی ہے کہ دین کی اگر ہم نصوص کو اکٹھا کریں، قرائن کو اکٹھا کریں، تو ممکن نہیں ہے کہ دین الہی تو ہو لیکن سیاست کے اندر اپنا کوئی برنامہ، اپنا کوئی ٹائم، اپنا کوئی پروگرام نہ رکھا ہو. یہ ایک الگ بات ہے کہ انسان آ کر انسان شناسی کے اوپر پہلے بحث کرے، پھر دین الہی کی بحث کرے، اور پھر دیکھے آ کر کہ دین الہی سیاست سے خالی ہے یا خالی نہیں ہے. اس کا کیا جواب ہے کہ جس جو یہ مہاتی بازرگان نے کہا ہے کہ لوگوں نے اکٹھا ہو کر جو ہے وہ پیغمبر کو چونکہ حاکم بنا دیا تھا، لہذا حاکم بن گئے اور حکومت تشکیل دے کر حکومت قائم کی ہے، نہ کہ دین کی وجہ سے. جواب کیا ہے؟ جواب یہ ہے کہ آئمہ کی سیرت ہماری اس کے اوپر قائم ہے. اگر حکومت تشکیل کرنا ہم و غم نہ ہوتا آئمہ کا، تو پھر آئمہ کو نظر بند کیوں کیا جاتا تھا؟ آئمہ پر پہرے کیوں لگائے جاتے تھے؟ آئمہ کو شہید کیوں کیا جاتا تھا؟ اگر فردی زندگی میں ہی فقط دین پھیلانا تھا، فردی زندگی میں کسی کو مشکل ہوتی ہے. مثلا پاکستان کی حکومت لے لیں، کوئی بندہ حکومت سے سروکار نہ رکھے، شیعہ مثلا بیٹھ جائے اپنے گھروں میں، وہ کہے ہمارا حکومت سے کوئی سروکار نہیں ہے، ہم اپنے مذہب کی تبلیغ فقط فردی زندگی کے اندر کریں گے، حکومت کو مشکل کھڑی کرے گی، ہمارے لیے پابندیاں لگائے گی ہمارے اوپر نہیں. فردی دین کا تو کوئی مخالف نہیں ہے. جیسے امام خمینی کا بھی ہے فرمان، کہتے ہیں کہ اگر ہم اسلام کو نافذ کرنے کے لیے، یعنی مفہوم یہ ہے اس کا، چھوڑ دیں، ہمارے ساتھ وہ مشکل نہیں رکھتے. مثلا امام خمینی سے پہلے سارے فردی احکام پر عمل کر رہے تھے، شاہ نے ان کے لیے مشکل کھڑی کی ہوئی تھی. ٹھیک ہے دوسری اعتبار سے کوئی ظلم ہو رہے ہوں گے، اپنی بادشاہت کی وجہ سے کوئی مثلا پیسہ زیادہ کھا رہا ہوگا، ان کا خیال نہ رکھتا ہوگا، لیکن سختیاں جو انقلاب کے دوران حاصل ہوئی ہیں وہ سختیاں تو نہیں تھی. بس آئمہ کی زندگی بیان کر رہی ہے کہ وہ دنبال تشکیل حکومت اسلامی تھے، زمینہ فراہم نہیں ہوا، نہیں تشکیل کر سکے، لیکن جاری رکھی جدوجہد اپنی. مثلا امام صادق علیہ السلام سے سدیر صرفی نے پوچھا کہ آپ قیام کیوں نہیں کرتے، امام نے وہاں یہ بکریاں پھر رہی تھیں، امام نے کہا اگر اس کے برابر تعداد میں مجھے صحابی مل گئے تو میں قیام کروں گا. اس نے گنی، اس نے کہا پتہ نہیں اس کی تعداد اگر میں بھولا نہ ہوں 17 کے 20 بکریاں تھی. امام کہتے ہیں کہ مجھے اتنا بندے صحابی مل جائیں تو میں قیام کروں گا. نہیں کر رہا، شرائط نہیں ہے، اگر مل جائیں کروں گا. بس یہ نظریہ درست نہیں ہے. پر نتیجہ ہماری اس بات کا یہ نکلا کہ انسان دین کا محتاج ہے، فردی زندگی کے اندر بھی اور اجتماعی زندگی میں بھی. اگر دین نہ ہو تو انسان کی زندگی جو ہے، اس کی جو نیازات ہیں، جو احتیاجات ہیں، جو ضروریات ہیں، وہ کبھی پوری نہیں ہو سکتی. بعض ایسی ضروریات ہیں کہ جو دین ہی فقط پوری کر سکتا ہے، دین کے علاوہ کوئی اور جاگزین نہیں ہے اس کا. اس کے بعد آخری ایک مطلب انہوں نے اشارہ کیا ہے، میں بھی اس کی تفصیلی میں نہیں جاتا کیونکہ مطلب تھوڑا سا قابل توضیح ہے، اور میں سمجھتا ہوں کہ اس کتاب کے اندر اس کی توضیح مناسب نہیں ہے، بعض تفصیل طلب ہے بہت زیادہ. فقط چونکہ اس کتاب کے اندر آیا ہے تو ایک چند جملے اس کی توضیح کے اندر عرض کر دیتا ہوں تاکہ مطلب واضح ہو جائے. کہتے ہیں کہ بعض مثلا مفکرین نے، کہ جو کہ سروش ایک اور روشن فکر ہے ان کا اور منحرف ہو چکا ہے، اس نے کیا کیا، اس بحث کو ایک نئے عنوان سے پیش کیا ہے. ہم نے عنوان کیا دیا ہوا تھا، نیاز بے دین. دین کے لیے نیاز کیا ہے؟ اس نے نام دیا انتظار بشر از دین، یعنی بشر کا انتظار دین کی نسبت کیا ہے आप आगा जवादी आमली की किताब देखेंगे, उन्होंने लिखी हुई है इस मौजू के अंदर, इंतजार बशर अज दिन। यही बातें जो हमने इस खुलासतन वहां पढ़ी है, आपको आगा जवादी की वो वाली किताब में मुफसल मिलेंगी, और मुख्तलिफ गर्मियों के एतराजात और रोशन फिक्रों के एतराजात के जवाब के साथ, जिसने ये बात तरीके से हल की आगा जवादी आमले की, वो किताब समझने में उसको वो मुश्किल पेश नहीं आएगी, कुछ मेहनत कर लेगा थोड़ा बहुत। उसने नाम दिया इंतजार बशर अज़दीन। अब आया ये इंतजार बशर अज़दीन, इससे क्या मुराद है, इस मुफक्किर ने क्या मुराद लिया, इसके ऊपर नक्द क्या है। इन्होंने इशारा किया है कलिमात में, जुमलात में, लेकिन हर हर जुमले की तोजी के लिए थोड़े तोजीहात काफी चाहिए। मैं नहीं समझता कि इस किताब की सतह में रह के हम उन तफसीलात में जाएं, तो इस फसल को यहीं पे ख़त्म करते हैं इंशाल्लाह। ये फिर जब आप दूसरी किताबें जाएंगे पढ़ेंगे, वहाँ पर इसकी तफसील मिल जाएंगी। वसल्लल्लाहु अला मुहम्मद व आले मुहम्मद।